آپ کی ہم سے شروع ہوتی ہے اسلام دین کے تو کل میں نے آپ کو بتایا کہ یہ حرف جو ہے بامانی ہے اور ان کے معنی جو ہیں وہ یہی ہیں کہ گائے ہے جس کو زمین پھاڑنے پر پانی دینے پر زمین کو اپنی کھیتی باڑی کرنے پر لگایا جاتا ہے. اس کے بعد یہ الفاظ آتی ہیں زال دیکھ کتاب زالے کا جو ہے یہ اسم اشارہ بعید ہے. اسم اشارہ بعید کے معنی ہوں گے وہ اس کتاب یہ نہیں کہا بلکہ وہ کہا. تو اس پر آدمیوں نے اعتراض کیا کہ یہاں تو وہ ہے قرآن کا ذکر نہیں ہے بلکہ کسی اور کتاب کا ذکر ہے کیونکہ وہ دیکھو تو یہ وہ کا لفظ جو ہے یہ گویا عظمت اور شان کے لیے جو چیز سامنے ہوتی ہے اس کے لیے دیا جاتا ہے. مثلا کہتے ہیں آ حضرت نے یہ فرمایا تھا آ حضور نے یہ حکم دیا تھا تو آ اسی میں اشارہ بعید ہے. تو اس کا مطلب یہ ہوتا ہے کہ یہ وہ عظیم شان کتاب ہے یہ وہ عظیم شان کتاب ہے. تو کتاب جو ہے لفظ یہ بھی قابل غور ہے کہ اور کوئی دنیا کے اندر ایسا صحیفہ نہیں بنے گی جو کتاب کہلا سکے. اس کی وجہ یہ ہے کہ نہ وہ نبی کی زندگی میں لکھی گئے اور نہ لکھوایا گیا اور نہ یاد کرایا گیا اس لیے وہ کتاب کہلانے کی مستحق نہیں ہے بلکہ بہت زمانے کے بعد لوگوں کی روایات سے ان کتابوں کو جمع کیا گیا. اس میں کوئی شبہ نہیں کہ حضرت موسیٰ علیہ السلام کے اندر کچھ ذکر آتا ہے کہ انہوں نے دو تختیاں تھیں ٹیبلٹ سے جو لکھی تھی. تو آپ جانتے ہیں کہ ساری بائبل جو ہے پانچ کتابیں یہ دو ٹیبلٹ میں تو آ نہیں سکتی مطلب سارا پہاڑ بھی اگر لکھتے تو اس پر بھی نہیں آ سکتی تھی. تو ان دو ٹیبلٹ پر پانچ پانچ حکم لکھے گئے تھے جن کو کہتے ہیں ڈیکالاگ دس حکم گویا جو دیے گئے ہیں ان کو صرف لکھا گیا تھا. باقی جو کتاب ہے یہ گویا بہت پانچ چھ سو زمانے کے بعد برس کے بعد اگر نبی نے لوگوں سے پوچھ کر کیا کہ ہوتا تھا یہ گویا کتاب لکھ لی. اچھا اور اس لیے اس کے بہت سے الفاظ ایسے ہیں کہ جن کے معنی بھی لوگوں کو یہ صحیح پروننسیشن بھی لوگوں کو معلوم نہیں. مثلا خدا کا نام جو ہے اس کے متعلق لکھا ہے کہ حضرت ابراہیم علیہ السلام کو خدا کا یہوہ نام نہ آتا تھا. اس وقت الوہیم نام تھا. تو آپ خدا کا نام یہوہ جو ہے یہ حضرت ابراہیم علیہ السلام کو معلوم نہ تھا یہ بعد میں گویا بنایا. اب یہوہ جو ہے اس کو لکھتے اس طرح سے ہے یہ ہے واو ہے بغیر عرب و باول کے. تو اب اس کو کوئی چھ سات کر پڑھا جا سکتا ہے پہلے ہر پر پیش ہے یا زبر ہے یا زیر ہے اس طرح سے گویا اس کے لیے جو بڑی ہے ایک فرقہ آج کل بڑا مشہور ہے نا یہوہ وٹنس ان کے ساتھ میری بحث ہوئی تو میں نے کہا کہ یہ آپ کا نام ہی غلط ہے. اس لیے غلط ہے کہ یہوہ اب گویا تحقیقات ہوئی ہے کہ یہوہ نام ہے یہوہ نام نہیں ہے. تو وہ گویا اصل کتاب جو ہے درانی کی اس میں گویا بغیر باغت کے یہ چیزیں لکھی گئی. اس کی وجہ یہ کہ ان کے اندر خدا کا نام دینا جو ہے وہ بے ادبی سمجھ ہوتی ہے. جیسے آج بھی آپ دیکھتے ہیں کہ بیٹا باپ کا نام نہیں لیتا یا بیوی خاوند کا نام نہیں لیتی تو اس کو ڈاکٹر صاحب یا انجینئر صاحب یا بابو صاحب یا مولوی صاحب وغیرہ کہہ دیتی ہے. اسی طرح سے وہ خدا کا نام جو ہے لینا گناہ سمجھتے ہیں بے ادبی سمجھتے ہیں. اس لیے جو نام لیا نہ جائے استعمال نہ ہو تو اس میں غلطی کا ہو جانا بہت ہی ممکن ہے نا کہ کیا ہے کیا نہیں ہے. اب وہ سال میں ایک مرتبہ جو سب سے بڑا یہودی عالم ہوتا تھا وہ بیت المقدس کے اندر ایک دفعہ کھڑے ہو کر اس لفظ کو کہتا تھا اور باقی لوگوں کو حکم تھا کہ دوہراؤ نہیں سنو اور چلے جاؤ. تو اب وہ خود جو ہے آیا وہ صحیح لفظ دہراتا تھا یا غلط دہراتا تھا کہ اس کے دل میں بھی یہ خیال تھا کہ یہ بے ادبی ہوتی ہے نام دینے سے. تو اس لیے اس لفظ کا صحیح پروننسیشن جو ہے وہ کسی کو معلوم نہیں. اور پھر دوسرا اگر معلوم بھی ہو تو اس کے معنی بڑے عجیب ہیں کہ وہ جو ہے سو ہے. اگر کوئی کسی کا نام پوچھا جائے کہ آپ کا نام کیا ہے وہ آگے سے کہے میں جو ہوں سو ہوں تو کیا نام ہوا کچھ بھی نام ہوا تھا. تو اس طرح سے حضرت موسیٰ علیہ السلام کو جب اللہ تعالیٰ نے کہا کہ بنی اسرائیل کی قوم کو جا کر کہو کہ خدا نے مجھے تمہاری طرف بھیجا ہے اور ان کو جا کر تبلیغ کرو تو انہوں نے حضرت موسیٰ علیہ السلام نے کہا وہ پوچھیں گے کہ تمہارے خدا کا نام کیا ہے. تو آپ نے اللہ تعالیٰ نے کیا بتایا, یہ ہوا میں جو ہوں سن تو یہ کوئی نام نہیں ہے بلکہ ایک طرح کا اشارہ ہے. دوسرا نام آپ دیکھ جانتے ہیں کہ عام طور پر انگریزی زبان میں اور کتابوں میں ہیون لکھا جاتا ہے خدا کو, ہیون نوز. تو یہ ہیون تو خدا نہیں ہے نا, بلکہ وہ اس کے رہنے کی جگہ, تو جو چیز جس جگہ رہتی ہے اس کا نام دینے کی بجائے یہ کہنا کہ وہ گویا جس جگہ رہتا ہے اس کی طرف اشارہ کر دینا کہ وہ جو ہے وہ وہ, وہ اس کی طرف گویا اشارہ ہے. اسی طرح سے ان لوگوں میں بعض اوقات نام رکھنے میں بڑے بڑے عجیب باتیں ہوتی ہیں. جب بنی اسرائیل پر من و سلوہ اترا تو پہلے انہوں نے نہیں دیکھا تھا, تو پوچھتے تھے من ہادا من ہادا, یہ کیا چیز ہے بھائی, کیا چیز ہے ہم نے دیکھے, تو من ہی اس کا نام ہو گیا. جس کا نام نہ پتا ہو من من کرتے تھے ایک دوسرے سے آپس میں, وہی اس کا نام ہو گیا. اسی طرح سے ویدوں میں ایک جگہ ذکر آتا ہے خدا کا نام کا, کا کے معنی کون, کون دیوتا ہے جس کی ہم عبادت کریں, جس کو ہم نظر پیش کریں, تو کون ہی اس کا نام ہو گیا. یہ گویا نام جو ہے یہ رسول اللہ صلی اللہ علیہ وسلم کا قرآن مجید کا کمال ہے کہ اس پتی کا نام بتا دیا ہے. اور کتاب جو ہے اس کے متعلق یہ کہ یہ بائبل جو ہے جیسا میں نے بتایا اور اعلامہ عتیق, یہ گویا حضرت موسیٰ علیہ السلام کے زمانے میں نہیں لکھی گئی بلکہ 600-700 سال کے بعد لکھی گئی. تو اس میں جو جی چار لوگوں نے ڈال دیا یا غلطی لگ گئی یا جان بوجھ کر کر دیا, تو اس طرح سے گویا اب انجیلیں رہ جاتی ہیں. انجیلیں چار, ان کو دو طرح پر تقسیم کیا جاتا ہے, چار انجیلوں کو, تین ایک طرف اور ایک ایک طرف. جو پہلی تین ہیں ان کو گویا سناپٹک کہا جاتا ہے, اور چوتھی انجیل جو ہے جان کی اس کو ان سناپٹک کہا جاتا ہے. یہ سناپٹک جو ہے یہ گریک زبان کا لفظ ہے جس کے معنی یہ جو کچھ آپس میں ملتی جلتی ہیں وہ گویا سناپٹک ہے, اور جو اختلاف کرتی ہے وہ گویا انسناپٹک ہے. تو یہ چار ہی جیلیں آپس میں مختلف ہو گئی نا, کتنے فیصدی یہ آپس میں ملتی ہیں اور کتنے فیصدی اختلاف کرتی ہیں ان کا آگے گنا گیا ہے کہ این فیصدی فلاں جیل ملتی ہے, این فیصدی اختلاف کرتی ہے. تو یہ چاروں جیلیں جو ہیں جناب المسیح علیہ السلام کے زمانے میں تو کسی نے لکھی نہیں نہ لکھوائیں, بلکہ وہ خود لکھنا جانتے تھے مگر انہوں نے نہیں لکھی. تو اب جو پیچھے لوگ آئے تو وہ بھی ایک زبانی باتیں یاد رکھتے تھے کہ اس نے یہ کہا یہ کہا یہ کہا. جب کوئی زمانہ گزر گیا تو اس کے بعد لوگوں نے کہا کہ بھئی یہ حواری جو تھے ان کے نام پر انجیلوں کو اکٹھا کرنا چاہیے. تو ہر ایک انجیل کے لکھا ہوا ہے اکارڈنگ ٹو دی مسیح, یعنی مسیح اس کا لکھنے والا نہیں بلکہ یہ اس کی روایت کے مطابق ہے. لکھنے والا کوئی اور ہوگا نا, اکارڈنگ ہر انجیل کے اوپر لکھا ہوا ہے اکارڈنگ ٹو مسیح, اکارڈنگ ٹو لوکس, اکارڈنگ ٹو مارک, اکارڈنگ ٹو جان. تو یہ گویا اکارڈنگ ٹو جان کا مطلب کہ وہ ایسا کہتا تھا. اب لکھنے والا کون ہے 150 سال کے بعد کوئی پتہ نہیں چلتا کون ہے کون نہیں ہے. تو جب تک گویا کوئی بادشاہ یا بڑا آدمی کسی مذہب کو قبول نہیں کرتا لوگوں کے اندر آپا دھاپی رہتی ہے. جب بادشاہ نے قبول کیا کانسٹنٹائن دی گریٹ جو تھا وہ عیسائی ہوا, جب عیسائی ہوا اس نے کہا کہ انجیلیں کتنی ہیں بھئی, یہ چار میں بلکہ گویا 60-70 انجیلیں تھیں اس زمانے میں. تو اس نے کہا کہ بھئی یہ تم فیصلہ کرو ان میں سے اصلی کون سی ہے اور نقلی کون سی ہے. تو وہ گویا 6 مہینے تک بحث کرتے رہے, کوئی فیصلہ نہ ہوا. ہر ایک فرقہ کہتا تھا میری اصلی ہے, دوسرا کہتا تھا میری اصلی ہے, تیسرا کہتا تھا میری اصلی ہے. جیسے آج بھی سب مسلمانوں کے فرقے اگر اکٹھے کیے جائیں اور ان کو کہا جائے کہ آپس کے اختلافات دور کرو تو ہر ایک اپنی بات پر آزاد رہے گا, وہ دوسرے کی بات تو ماننے کے لیے تیار نہیں ہوتا. تو اسی طرح سے گویا ان کا آپس میں اختلاف نہ ہوا تو اس نے کہا میں تم کو سزا دوں گا, تم فیصلہ کرو آپس میں. تو انہوں نے کہا کہ ہم تو فیصلہ نہیں کر سکتے, خدا سے دعا کرتے ہیں کہ اصلی انجیل جو ہے اس کا وہ پتہ بتا دیں اور باقی جو ہے ان کو چھوڑ دیا جائے. تو ساری جاری انجیلیں جو تھیں وہ میز کے نیچے رکھ دیجیے نیچے, اور دعا کرنی شروع کر دی. تو آنکھیں بند کر کے اس کے ہاتھ اٹھا کر دعا کرتے ہیں, تو ان میں سے 4 ہشار آدمی جو تھے انہوں نے اپنے اپنے اوپر آئے. وہ چار اس طرح سے گویا مسترد قرار پائی. یہ کوئی طریقہ نہیں ہے کہ اس طرح سے گویا بڑھتا فیصلہ کیا جائے کہ کون سی اصلی ہے کون سی نہیں ہے. تو یہ کتابیں جو ہیں اسی طرح سے باقی ہندوؤں کی کتابیں बुद्धों की किताब में सारी दुनिया के जितने सहीफियां कोई सहीफा ऐसा नहीं जो उस नबी की जिंदगी में खुद उसने लिखा हो या लिखवाया। ये सारे बाद में कई सौ साल के बाद लोगों ने फिर उनको लोगों की रिवायात से इकट्ठा करके उनकी किताब में शायर कर दी। तो किताब का लफ्ज जो है ये जाहिर करता है कि ज्यादातर किताब वो यही एक अजीम निशान किताब है और दूसरी कोई किताब नहीं। तो यही एक अजीम शान किताब है। ज़ालिकल किताबो ला रैबा फीहे, ला रैबा फीहे रैब जो है वो दो तरह पर हो सकता है। एक तो ये कि खुदा की है या नहीं, इसने कुछ मिलावट तो नहीं कर दी गई, दोनों बातों की नफी हो जाती है ला रैबा में कि ये खुदा की किताब है, इसमें किसी किस्म का भी शक नहीं, ना उसके हिफ्ज करने में, ना उसके लिखने में, ना उसके पढ़ने में और ना ही उसकी रिवायत में कोई इख्तिलाफ है। उसकी वजह यह थी कि मुसलमानों में इसमें कोई शबा नहीं कि पहले इख्तलाफ हो गया। इख्तलाफ जो होता है बाज़ात फायदे का मूजिब होता है, बाज़ात नुकसान का मूजिब होता है। फायदे का मूजिब क्यों होता है कि अगर शिया इख्तलाफ करते मेरे सुन्नी का उनके साथ नहीं मिलते थे, वो कहते देखो इन्होंने किताब को बिगाड़ दिया, और अगर सुन्नी करते तो शिया कहते देखो इन्होंने किताब को बिगाड़ दिया। इसलिए दोनों की इख्तलाफ की वजह से कुरान वो ही राह देता उसके अंदर। अब हिफत करने वाले फिर दूसरी चीज ये कि लिखने वालों को बुलाकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लिखवा देते थे, याद करने वालों को बुलाकर याद करा देते, औरतें भी याद करती थी, मर्द भी याद करते थे। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में जब भी रमजान आता था उस रमजान में कुरान मजीद इसी तरह बुलाया जाता था जैसे आज बुलाया जाता है। तो ऐसी किताब जो गोया दोहराई जाती है कसरत के साथ पढ़ी जाती है उसको कुरान कहा जाता है। कुरान के माने कसरत के साथ पढ़ी जाने वाली किताब। कोई दुनिया की और किताब ऐसी नहीं जो इस कसरत के साथ पढ़ी जाए, मगर ये कहा जा सकता है कि इंजील छपती बहुत है, लाखों करोड़ों की तादाद में छापते हैं, मुफ्त बांटते हैं सब कुछ, मगर सवाल तो ये है कि असली इंजील कहाँ। ये जो कुछ पढ़ते पढ़ाते हैं या छापते हैं वो नकली है सब कुछ,
नहीं छापो ना लेकिन नहीं भी पढ़ोगा तो पैदा की।
तो ये गुजार कल किताबों ये वो अजीम शान किताब है, ला रैबा फीह है, जिसमें किसी किस्म का भी शक नहीं, न उसके अहसास के अंदर, न उसकी तरावत के अंदर, न उसके फायदा देने में कोई शक। तो ये भी हो सकता है कि कलाम के लिए तीन चीजें होती हैं। एक होती है उसके अल्फाज मौजूद हों, दूसरे होता है कि वो किताब जो है वो माकूल हो, तीसरे ये है कि वो हिदायत देने वाली या अखलाक सुधारने वाली हो। ये तीन खूबियां अगर हों तो वो तालीम अच्छी है। एक आदमी बेशक बड़ा आला दर्जे का कलाम हमें सुनाता है, हम उसकी तारीफ करते हैं, लेकिन अकल की बिना पर वो गलत मालूम होता है। इसी तरह से अगर अकल की बिना पर ठीक भी हो तो भी उसका मॉरल फायदा कोई नहीं। डॉक्टर इकबाल ने 6 लेक्चर दिए वहां मद्रास में, तो सर अब्दुल कादर से किसी ने उन लेक्चरों के मुतालिक पूछा कि इस्लाम पर इन्होंने लेक्चर दिए, आप बताइए उनके मुतालिक राय दीजिए। कंगा वो हमारे सरों के ऊपर से गुजर गया। यही किसी की समझ में कुछ ना आया तो ये क्या 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 है। तो इस तरह से यह गोया ऐसे लोग थे। एक जगह मैं सरगोट देखा, लोगों ने मुझे बहस करने के लिए बुलाया, तो पादरी अब्दुल हक भी वहां गया हुआ था, उसके साथ बहस थी। तो मैंने उसको चिट्ठी लिखी कि कई वक्त मुकर कर लो, मजमून मुकर कर लो कि बात पर बहस करनी है। तो जो आदमी खत लेकर गया वो बाहर बैठा रहा और पादरी साहब अंदर सो रहे। घंटे 1.5 घंटे के बाद उसने कहा और मैं तो जवाब का इंतजार कर रहा हूँ, आप सो गए थे। कहना मैं इसका जवाब वहां लेक्चर में दूँ। जब वो लेक्चर में आया तो मैं भी गया वहां, मौलवी शनावला भी गया, दोनों गए। तो मैंने कहा कि मेरे खत का जवाब आप देना, आप लेक्चर में। कहने लगा मैं आपके साथ बहस नहीं करता। मैंने कहा क्यों? कहने लगा बात यह है कि आप कुछ भी समझे मैं आपसे बहस नहीं करूंगा। मैंने कहा कि बात क्या है, ये लोग जो बैठे हुए हैं ये सुनेंगे फैसला कर लेंगे। कहने लगा पहले मुझसे मुकर्रर करो कि जो फैसला दे के कौन जीत गया कौन हार गया। मैं कहा अगर इतनी पब्लिक नहीं फैसला कर सकती तो एक आदमी का फैसला हमारे लिए उचित होगा, और वो कौन आदमी हो सकता है, वो दोनों से ज्यादा आलम होना चाहिए फैसला देने वाला। तो कहने लगा ये एक हिंदू था, उसको अंग्रेज पादरी का अंग्रेज अक्षर प्रसाद को काम था। कहने लगा ये है इनका, इनको मुझसे मुकर्रर करता। तो मैंने अभी जो कुछ ने जवाब दिया वो खड़ा हो गया। तो कहने लगा पादरी साहब ने कल 1.5 घंटा तकरीर की, मेरी सब मेरे को साफ नहीं आया, इन्होंने क्या कहा
फैसला।
ऐसे हो गया, दर्द ही हो गया। तो ये लोग जो हैं, ये बात ये है कि मुसलमान आमतौर पर ना इनकी जुबान सीखते हैं इन किताबों की, और ना ही गया उसके मुतलक आगे तहकीकात करते हैं। बहस करनी होती है कि हम एक लिस्ट लेकर कि ये पुराना तर्जमा है, ये पुराने सन का है, ये पुराने सन का है, इसमें ये है, इसमें ये है, इसमें ये है, इससे से ध्यान करती है, तो वो आगे से जवाब देता है। तो देखो दो आदमियों का तर्जमा पुराना का एक नहीं, हर एक अपना अपना गाँव का ना उसके मुताबिक तर्जमा करेगा, तो इसलिए अगर इख्तलाफ हो जाता है तो ये इख्तलाफ नहीं कहलाता, असल किताब हमारी ग्रीप में है, उसमें कोई इख्तलाफ नहीं। तो मेरे साथ उसकी बात भी, मैंने कहा यही बात मैं आपको कहने वाला था कि असल ग्रीक में भी इख्तलाफ है, उसमें लफ्ज का निशान है बाद जगह माइनस का निशान है, तो उसके लोग ने पहले दिया गया जहां प्लस का निशान है वहां कुछ डाला गया है, जहां माइनस का निशान है वहां कुछ निकाला गया। तो ये किताबें जो हैं उनकी हैसियत जो है कुरान शरीफ के मुकाबले में बिल्कुल कोई नजर नहीं आती कि ना वो किताब कहला सकती है, ना उनकी हिफाजत का कोई इंतजाम है, और ना आगे उनसे कोई अखलाकी या रूहानी फायदा उनसे होता है। तो कुरान शरीफ ने इसे कहा जा लेकर किताब उलाबत भी है, बलिहाज जुबान की आला दर्जे का है, बलिहाज अकल के माकूल है, बलिहाज रूहानी तालीम होने के मौरल अखलाक सुधारने के ये किताब जो है, यह किताब देने वाली है, कामयाब करने वाली है। अच्छा, अब उसके बाद एक सवाल आ जाता है, हुदन लिल मुत्तकीन, जो मुत्तकी हैं उनको हिदायत देने वाली है, तो कहते जो पहले मुत्तकी हैं उनको हिदायत देने का क्या फायदा। तो बात यह है कि मुत्तकीन उसको कहते हैं कि जो मानते हैं, जो मानते हैं, जो मानते नहीं उनको क्या फायदा होगा, जो इनकार करते हैं उनको तो फायदा नहीं होता। तो इसलिए कहा हुदन लिल मुत्तकीन, मगर आगे मुत्तकीन की तारीफ क्या की, अल्लाह जीना योम नूना बिल गैब, मुत्तकी वो लोग हैं जो गैब पर ईमान रखते हैं। यहां फिर एक एतराज है, कहते हैं बाबू जी मुसलमानों ने खुदा को गैब कर दिया, गैब तो उसी को कहते हैं जिसका वजूद ना हो, तो कहते देखो मुसलमानों ने गैब कर दिया, अरबी जबान में कुरान शरीफ की तलाह में गैब के मतलब दो है, एक ये दो चीज जिसको हम हाथ से छू न सकें, नाक से सूंघ न सकें, कानों से देख, आंखों से देख न सकें, कानों से सुन न सकें, वो गोया गैब कहलाता है। हमारी दस्तरस से जो हम हवास है हमारे उनकी दस्तरस से वो बाहर है, ऐसी चीज नहीं है कि उसको आदमी हाथ लगाकर छू ले या उसका सुन सके, ऐसा नहीं है। तो आगे आता है जो हमने मुनत और दूसरे गैब के माने होते हैं, एक होता है सामने आदमी का ईमान लाना, और एक होता है जब अकेला और तनखा गैब में हो, कोई देखने वाला न हो, उस वक्त भी वो ईमानदार है। ये गैजुम में मीना बिल गैब के माने जो हैं बड़े आला दर्जे के माने हैं, कि आला दर्जे का आदमी वो होता है जो गैर में भी, वरना लोगों को दिखाने के लिए कि वो बड़े पाप बन जाते हैं, सब कुछ करते हैं, मगर गैर में होना तो वो खुदा जो है, इस पर एक बेस्ट है वो ये कहते हैं, ईसाइयों का बड़ा इतराज जो है वो ये है कि इंसान कोई दुनिया में ऐसा नहीं गुजरा जो अपनी छाती पर हाथ मारकर ये कहे मैं दे दूंगा। तो जब हर इंसान में गुनाह पाया जाता है तो गुनाह इंसान की नेचर और फितरत हो गया, तो इसलिए कहते हैं इंसान फितरतन गुनाहगार है, आदम ने गुनाह किया और वो गुनाह विरसे में सारी की सारी नस्ल इंसानी को मिल गया। ये मंतक की सलाह में चक्राए काम कहलाता है जलील को, कि जिसकी कोई भी हमें नजर ना आए नबी, एक आदमी भी ऐसा ना नजर आए जिसने कहा मैंने कोई गुनाह नहीं किया, तो ऐसा कोई ना कोई बड़े से बड़ा नबी भी इस्तेफार करता रहा। तो इसका जवाब ये है कि इस्तफार करना जो है वो गया उसके दो मतलब हैं, गुनाह से हमें बचाया जाए, इस्तफार के माने ये नहीं जो किए हैं वो माफ किए जाएं, बल्कि गुनाह करने से हमें बचाया जाए, वो हो ही न सके। तो इस्तफार जो है वो ये, एक आदमी गुनाह करता है मगर गुनाह को गुनाह नहीं समझता, एक आदमी नहीं करता मगर फिर भी खुदा के हुजूर खड़े होकर कहता है मैं कमजोर हूं, गलतियां भी मुझसे हो जाती हैं, तू माफ करने वाला है, तू माफ। तो ये शख्स जो है ये बड़ा बुलंद पाया है कि बावजूद इसके कि वो गुनाह नहीं करता लेकिन फिर भी खुदा से माफी मांगता है कि अल्लाह ताला जो है वो आलिमुल गैब है, वो जानता है कि हमसे कोई गलती हुई या नहीं हुई। तो इस कुरान शरीफ में यूं नमूना दिलाया गया, उसके बाद आता है वो यकीन सलाता रखना, हम यून से न सिर्फ जुबानी तौर पर ईमान लाते हैं بلکہ وہ نماز بھی پڑھتے ہیں، نماز کو قائم رکھتے ہیں. نماز کو قائم رکھنے کا مطلب یہ ہے کہ یہ نہیں ہے کہ کبھی پڑھی اور کبھی چھوڑ. قائم کا مطلب اور دوسرے معنی اس کا یہ ہے کہ نماز پڑھتے ہیں تو نماز پر عمل بھی کرتے ہیں. یہ گویا اس کو قائم رہنا ہوگا نا. اگر نماز پڑھ لی اور اپنا مطلب کچھ اور ہوا تو گویا وہ قائم نہ ہوئی نماز. تو اس لیے گویا جو میں نون بل غیب و یقین ہوں نسلات و نما رکھنا ہوں جن کے کن، جو کچھ اللہ تعالیٰ نے ہمیں دیا ہے لوگوں کو اس کو وہ خرچ کرتے ہیں. وہ اس میں علم بھی آ جاتا ہے، مال دولت بھی آ جاتا ہے، اور بھی چیزیں آ جاتی ہیں. آپ کو سیدھا رستہ معلوم ہے، ایک آدمی بیچارہ اندھا ہے یا کوئی ہے، اس کو آپ ہاتھ سے پکڑ کر اگر پار کرا دیتے ہیں تو یہ گویا آپ کی مدد جو ہے، یہ گویا یہ ادائیگی کہ انہوں نے بڑی اس کے ساتھ رعایت کی ہے کہ اس کو گویا سیدھا راستہ جو تھا وہ دکھا رہی ہے. تو یو میں نون دل غائب و یقین نہ چلاتا و مما رکھنا ہوں یوں سے کون، جو کچھ بھی ہم نے ان کو دیا ہے علم عقل وغیرہ ہر ایک چیز، اس کو لوگوں کی بھلائی کے لیے خرچ کرتے ہیں. آگے آتا ہے وہ یو میں نونا بما ان ضلع ادے کا و ما ان ضلع ان قبل، ایمان لاتے ہیں اس پر جو تجھ پر نازل کیا گیا اور جو تجھ سے پہلے ہونا. یہ چاہیے کہ جو پہلے ہے اس پر ایمان پہلے ہوتا اور جو اب نازل ہو رہا ہے اس کا بعد میں ہوتا، مگر یہ وجہ یہ ہے کہ وہی لوگ ہیں جو محمد رسول اللہ صلی اللہ علیہ وسلم پر ایمان لاتے ہیں، وہی پہلے سے ہی تم پر ایمان لاتے ہیں. اور کوئی ہے ہی نہیں ایسا جو سارے نبیوں کو مانتا ہو. ہر ایک اپنے اپنے نبی کو مانتے ہیں، قومی ملک کی نبیوں کو مانتے ہیں، سارے تو نہیں مانتے. اس لیے جو مینونا پہلے قبل کا ہے، جو مینونا الہ کا ہے، اس کے بعد جو مینونا الہ کا ہے وہ معاون ضلع میں قبل وہ بعد میں ہے. یعنی صرف مسلمان ہی ایسے ہیں جو ساری دنیا کے شریفوں کو، ساری دنیا کے نبیوں کو مانتے ہیں. مگر اس میں جو بات مسلمانوں نے ڈال دی ہے وہ گویا سوچنے کے قابل ہے کہ مسلمان ایک تو خدا کی طرف جھوٹ منسوخ کر دیتے ہیں. خدا جھوٹ بول سکتا ہے کیوں؟ ان اللہ علی کل شیء قدیر، جو میں نے آپ کو بتایا تھا وہ یہ نہیں سمجھتے کہ یہ قدرت کا کام نہیں ہے، بلکہ یہ کمزوری ہے. اور دوسرے یہ کہ انبیاء کو بھی وہ مانتے ہیں کہ ان کی بھی عادت جھوٹ بولنے کی تھی. قرآن شریف میں ذکر آتا ہے حضرت ابراہیم علیہ السلام کا، اس کو صدیق نبی کا، کہ وہ ہمیشہ سچ بولنے والے نبی تھے، کبھی جھوٹ نہیں بولتے تھے. مگر اس کے اوپر تین الزام لگاتے ہیں، کہتے ہیں لم یکذب ابراہیم الا ثلاثا، ابراہیم نے ساری عمر میں کچھ نہیں جھوٹ بولا مگر تین بار. تو وہ کیا ہوا
ساری عمر جھوٹ بولیا ساری عمر یہ نہیں بولو.
تو وہ گیا حدیث جو ہے، بات یہ ہے بعض اوقات حدیث ایسی ہوتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کوئی بات بیان کر رہے ہیں، ایک شخص آتا ہے بات وہ یہ نہیں سنتا کہ آپ نے پہلے کیا سنا ہے. وہ جو جہاں سے بات سنتا ہے اس کو آگے روایت کر دیتا ہے. تو انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم بیان کر رہے تھے کہ یہودی لوگ حضرت داؤد حضرت ابراہیم علیہ السلام پر تین یہود لوگ آتے ہیں. تو اس نے پہلی بات میں سنی نا کہ یہودی ایسا کہتے ہیں. تو امام راضی نے بڑا عظیم نقطہ لکھا ہے، وہ کہتے ہیں کہ نبی کو جھوٹا ماننے کی بجائے یہ آسان ہے کہ راوی کو جھوٹا سمجھ لیا جائے. تو راوی کو بھی جھوٹا سمجھنے کی ضرورت اس لیے نہیں کہ وہ بعد میں آیا تھا، اس نے جان بوجھ کر جھوٹ نہیں بولا بلکہ اس نے سنا نہیں پھر بات دیتی. تو یہ گویا اس لیے قرآن شریف میں راوی کل کتاب ادارا بتی ہے تو بن لے متقی اللہ بھی وہ یقین ہوں مسلم آتا تو بدل متقی میں یہ بات یاد رکھنے کی ہے کہ جو لوگ پرہیزگار ہیں ان کو ہی دوائی سے فائدہ ہوتا ہے. جو دوائی بھی کھاتے جاتے ہیں اس کے ساتھ پرہیز نہیں کرتے وہ گویا فائدہ نہیں اٹھاتے. متقین وہ ہیں جو پرہیز کرتے ہیں، گناہ سے بچتے ہیں اور دوائی بھی کھاتے ہیں، کرتے بھی ہیں سیدھے راستے پر مگر گناہوں سے بھی بچتے ہیں. بس اتنی ہے.